الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے محترم عزیز بھائیو، آج انشاءاللہ تعالی 14ویں پارے کے چیدہ چیدہ مضامین کا جائزہ ہم لیں گے. 14ویں پارے کے اندر دو صورتیں ہیں، سورہ الحجر اور سورہ النحل ہیں. یہ دونوں مکی صورتیں ہیں اور دونوں کی دونوں جو ہے مکہ کے آخری دور کے اندر، یہ ساری صورتیں جہاں پہ جن کا ہم تذکرہ کر رہے ہیں مکہ کے آخری دور کے اندر، جو نبی اکرم صلی اللہ علیہ وسلم کا ہجرت کے قریب کا زمانہ ہے، اس کے اندر جو ہے وہ نازل ہوئی. پہلی سورہ ہجر ہے. اب ہجر جو ہے یہ وادی کے نام سے اس کا نام جو ہے رکھا گیا، جس کا ذکر ہے وادی الحجر کا. اور یہ وادی جو ہے اس میں بھی سعودی عرب کا جو شمال مغربی حصہ ہے، جہاں پہ آپ اگر آپ جائیں مدینہ سے اوپر شمال مغرب کو تبوک اور جورڈن کی طرف جو راستہ جاتا ہے، اور پھر شام کو جاتا ہے، فلسطین کو جاتا ہے، تو اس راستے میں یہ جو ہے یہ آباد اس کی یہ راستے میں آبادی یہ اور یہ وادی آتی ہے. تو یہ جو ہے حضرت اس میں سمود آباد تھے، حضرت ہود علیہ السلام کی قوم آباد تھی، اور یہ جو ہے ان پہ عذاب نازل ہوا ان کو، اور پھر عبرت کے طور پہ ان کا جو ہے ذکر یہاں پہ جو ہے وہ آیا ہے. یہاں پہ یہ لوگ اسی وادی کے اندر رہتے تھے. ان کا بہت علاقہ سا بہت سارا علاقہ تھا ان کی ایک قسم کی، جس کے اندر یہ پھیلے ہوئے تھے. اس سے لے کر آگے جو جورڈن کا علاقہ ہے، اور پھر اس سے بھی آگے جورڈن میں بھی وہ پھر وہ جو پیٹرا کا علاقہ ہے، تو یہ سارے وہ علاقے تھے جن کے اندر یہ قوم آباد تھی. اور ایک روایت کے مطابق ان کا جو صدر مقام مدائن صالح تھا جو سعودی عرب میں ہے، اور دوسری روایت کے مطابق وہ پیٹرا کا علاقہ تھا ان کا. اور دونوں جگہوں پہ ایک جیسے آثار قدیمہ ہیں، اب بھی موجود ہیں، ایک جیسے طرز بوش کے جو مکانات جو انہوں نے کھڑے تھے پہاڑوں کو چیر کر، پہاڑوں کو کاٹ کر، تو وہ آج بھی جو اسی طرح موجود ہیں، دیکھنے والوں کے لیے عبرت کا سامان جو ہے وہ موجود ہے. اس میں جو یہ وہ زمانہ تھا جب یہ صورت نازل ہوئی کہ نبی اکرم صلی اللہ علیہ وسلم پر جو ہے وہ طرح طرح کے الزامات لگائے جا رہے تھے، مجنون ہونے کے، اور آپ پر سحر کے الزامات تھے کہ آپ جو ہے یہ تو قرآن جو ہے یہ وہ ہے ایک جادو ہے، اور مخالفت اور جو اناد تھا وہ بالکل اپنے عروج پہ پہنچا ہوا تھا. تو پھر اس صورت کے اندر دلائل دیے گئے ہیں جو ہے وہ دلائل، تاریخی دلائل لائے گئے ہیں، انفوسی دلائل لائے گئے ہیں. مطلب انفوسی سے مراد یہ ہے کہ نفس سے، انسان کے اپنے نفس سے، انسان کے اپنے وجود سے دلائل لائے گئے، اور پھر آفاق سے بھی، یونیورس سے بھی، یونیورسل جو ہے آرگومنٹس بھی موجود ہیں. تو تینوں قسم کے دلائل سے جو ہے یہاں پہ پھر قانون سزا و جزا کو ثابت کیا گیا ہے، اور آخرت کو بھی ثابت کیا گیا ہے، اور پھر مشرکین کو یہ جو سارے الزامات لگانے والے تھے ان کو ہلاکت کی دھمکی دی گئی ہے، اور پھر نبی اکرم صلی اللہ علیہ وسلم کو جو ہے وہ ہدایت کی گئی ہے کہ آپ کسی قسم کے دباؤ سے، یا جو آپ کے اوپر جس طریقے سے آپ کو دھمکیاں دی جا رہی ہیں، یا آپ کو جو ہے وہ لالچ دیے جا رہے ہیں، ان سب سے بچ کر، ان سب سے جو ہے کنارہ کش ہو کر آپ اپنی دعوت کا کام کیے جائیں، بس یہ آپ کے ذمہ ہے. اور آپ دیکھیں کہ یہ کام جو ہے نبی اکرم صلی اللہ علیہ وسلم کو دعوت کا مسلسل کیے جانے کا، دعوت کے اوپر ثابت قدم رہنے کا، یہ تقریباً ہر صورت کے شروع اور آخر میں اور مکی صورتوں کے اندر ان پہ بہت زیادہ جو ہے زور دیا گیا ہے. اب اس صورت کے اندر چار قوموں کی ہلاکت کے اصول یا ان کا جو ہے وہ تاریخی بیان ہے. اور اس میں پہلا یہ ہے کہ قوموں کی ہلاکت کا جو ایک وقت مقرر اللہ تعالیٰ نے کیا ہے، اور یہ وقت جو ہے وہ آگے پیچھے نہیں ہو سکتا، بالکل ایک مقرر وقت ہے، اس سے آگے پیچھے جو ہے اس بالکل اللہ تعالیٰ اس کو، یا کوئی کسی کو اللہ تعالیٰ کے سوا اس کو آگے پیچھے کرنے کی کسی کے اندر جو ہے وہ طاقت اور جرات نہیں ہے. پھر دوسری بات فرمائی کہ ہلاکت کے وقت ان قوموں کی جو کمائی ہوتی ہے، ان قوموں کی جو ٹیکنالوجی ہوتی ہے، ان قوموں کو جو عروج ہوتا ہے اور ان کے جو کمالات ہوتے ہیں، ان کو وہ کسی کام نہیں آتے. اور پھر قوم سمود یا یہ جو الحجر کی جو میں آباد جو قوم تھی، جو تقریباً 2500 قبل مسیح میں، 2500 قبل مسیح میں ان کو ہلاک کیا گیا، تو ان کی مثال دی گئی ہے کہ دیکھو یہ بھی اپنے ترقی کے، اپنے بڑے عروج کے اوپر تھے، اور اپنے آپ کو دنیا کی بڑی شاندار تمدن اور تہذیب اپنے آپ کو قوم کہتے تھے، لیکن جب اللہ تعالیٰ نے ان کو پکڑ لیا، اللہ تعالیٰ کی پکڑ ان کے اوپر آئی، तो फिर किसी किस्म की कोई भी उनकी ना तो टेक्नोलॉजी काम आई, ना उनका हुनर काम आया, और ना उनकी जो है जो भी उन्होंने कमाया था उसके किसी काम आ सका उनका। तो ये भी जो है एक सबक जो है एड्रेस किया गया है कुफारे मक्का को। फिर उसके बाद जो है कौम लूत का जो जिक्र है कि ये कौम तकरीबन 2100 कबल मसीह के अंदर ये कौम जो है जॉर्डन के इलाके में अंदर आबाद थी, और ये जो है हम जिन्स परिस्ती के अंदर जो मुबतला थी तो अल्लाह ताला ने फिर इनको जो है वो नसीहत की, लेकिन उन्होंने नसीहत को मान से इनकार कर दिया, तो फिर इनको पत्थरों की बारिश करके अल्लाह ताला ने इनको हलाक कर डाला, पूरी कौम को अल्लाह ताला ने हलाक कर डाला। और फिर उसके बाद शुएब अलैहिस्सलाम की कौम का जिक्र है, असहाबुल ऐका, तो ये इनको यहाँ पे असहाबुल ऐका के नाम से याद किया गया। ऐका का के कई जो है वो मतलब है, कुछ मुफसरों ने कहा है कि ये मदीन शहर था, ये मदीन साले तुझे था, वहां उसका एक दूसरा नाम था और मदीन का, और कुछ लोगों ने कहा कि मदीन के सबब्स में जो है ये इसका मतलब दरख्तों का झुंड होता है, तो दरख्तों की सरजमीन थी या दरख्तों बहुत ज्यादा दरख्त थे, या फिर वहां पे एक बहुत बड़ा एका के नाम का दरख्त था जिसकी लोग जो है वो पूजा करते थे, उसके उसकी नस्बत से इसको उनको जो है साहब का जो है वो सारी कुछ कोई भी वजूहत इनमें से कोई भी मुमकिन है हो सकती है। तो अल्लाह ताला ने फिर उस कौम को भी जो है वो हलाक कर डाला, उनकी एक जालिम कौम होने की नस्बत से इनको जो है वो फरमाया गया कि ये एक जुल्म करने वाली कौम थी, ये अपने ऊपर जुल्म करने वाली और ये दूसरे लोगों के ऊपर जुल्म करने वाली, क्योंकि ये दूसरों के हकूक को मारने वाले गसब करने वाली जो है वो कौम थी, तो अल्लाह ताला ने फिर इनको भी जो है हलाक कर डाला। तो यूं चार कौमों की हलाकत की तफसील या उसूल जो है यहाँ पे बयान किए गए हैं। फिर इस सूरत के अंदर सूरत के शुरू के अंदर भी एक कुरान की हिफाजत के हवाले से जो है एक बड़ी अहम बात की गई है कि अल्लाह ताला की इस इंसानी तारीख का सबसे बड़ा मौजजा ये है कि ये कुरान है। अल्लाह ताला ने फरमाया कि हमने इसको नाजिल किया है और हम इसकी हिफाजत करने वाले हैं। और अगर आप देखें तो उस जमाने के एतबार से ये एक महीरकून किस्म का और इंसानी कुवत से मावरा एक ऐसा दावा है जो 1500 साल से जो सच साबित हो रहा है, और ये दावा आज तक दुनिया की किसी किताब के बारे में, किसी दीगर किताब के बारे में या किसी दीगर दस्तावेज के बारे में नहीं किया गया और नहीं किया जा सकता है कि उसके अंदर कोई कंट्रडिक्शन नहीं होगी, वो बिल्कुल इसी तरह महफूज रहेगा, उसकी हकानियत और उसकी सच्चाइयां बिल्कुल यूनिवर्सल हैं, उनके ऊपर कभी कोई हर्फ नहीं आ सकेगा, ये कभी किसी के बारे में जो दावा नहीं किया गया। और इस हवाले से ये एक हैरत अंगेज मौजज़ा है जो रहती दुनिया तक, जब तक ये दुनिया कायम है ये इंशाल्लाह ताला ये इसी तरीके से ये रहेगा और ये चैलेंज पेश करता रहेगा लोगों को। इस सूरत के जो है कुल 5 हिस्से, तो पहले हिस्से के अंदर तो इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम को जो इतराज करने वाले थे, आपको मजनू कहने वाले थे और ये कुरान का मजाक उड़ाने वाले थे, तो उनको जो है हिलाकत की धमकी दी गई है, और साथ यही जिसका मैंने अभी जिक्र किया है कुरान की हिफाजत का जो है वो भी जो ऐलान भी जो है किया गया है। फिर दूसरे हिस्से के अंदर तौहीद के ऊपर आफाकी दलाइल है, आफाकी दलाइल अब तक जो है ये बात उम्मीद है आपको जो है वो समझ आ गई होगी बखूबी कि आफाकी दलाइल से मुराद वो दलाइल है जो इस कायनात के अंदर यूनिवर्स के अंदर जो है वो मौजूद है और जिन पे थोड़ा सा इंसान गौर व फिक्र करके अल्लाह ताला की तौहीद और वहदानियत और उसकी उलूहियत तक जो इंसान या उसके इलाह मानने तक, उसको इलाज कहने तक, उनको इलाज समझने तक इंसान पहुंच सकता है। तो यहाँ पे वो सारे दलाइल जो है वो जमा किए गए। मसलन कहा गया कि जमीनों और पहाड़ों और आसमानों का पैदा करने वाला कौन है, तो इसके बारे में कभी गौर किया है या फिर तुमने कभी सोचा है इसके बारे में कि आज तक किसी ने कभी कोई दावा किया है कि उसने जमीनों को पैदा किया है, आसमानों को, ये जो अजरम फल्की है उनको पैदा किया है या आसमानों को पैदा किया है, ये बादलों और बारिशों के जरिए से फिर मुर्दा जमीन में एक रोइदगी बख्शने वाला और जिंदगी बख्शने वाला कौन है। ये जिस तरीके से हम देखते हैं कि बारिश के बाद जो है ये हशरात भी और चरिंद परिंद भी और पौधे और फल भी और सारे जो है दरख्त जो है वो प्लांट्स वगैरह निकल आते हैं, तो इनको कौन जिंदगी बख्श देता है। तो इससे इम्कान आखरत का जो है पे भी दलाल दिए गए कि देखो जिस तरीके से अल्लाह ताला एक मुर्दा जमीन को बारिश के जरिए से जिंदा कर देता है और उसके अंदर हर चीज जो होती है दोबारा जी उठती है और जो है फल पौधे और दरख्त और सारे हशरात वगैरह जो है वो आ जाते हैं, इसी तरीके से جب سارے انسان مر جائیں گے تو پھر انسان دوبارہ اللہ تعالیٰ ان کو جو ہے وہ زندگی بخشے گا, اور وہ اس پہ قادر, اس پہ بھی قادر ہے جو تمہارے سامنے مثال ہے, اور وہ تب بھی جو ہے بعد میں انسانوں کو دوبارہ زندہ کرنے پہ قادر ہوگا. پھر فرمایا, ایک بڑی حقیقت بتائی گئی ہے کہ زمین کے اندر بہت ساری چیزیں رکھی گئی ہیں, اور ہر شے اور ہر عنصر جو ہے وہ بڑی ہی موزون جو ہے مقدار کے اندر, موزون کا مطلب ہے کہ وزن کی ہوئی, ویٹ جو ہے وہ کیلکولیٹ نون جو ہے کوانٹٹی کے اندر جو ہے وہ رکھی. اللہ تعالیٰ کو اس کی جو ہے وہ اس کی مقدار بھی معلوم ہے, اللہ تعالیٰ کو اس کا وزن بھی معلوم ہے, اور اس کی موزونیت بھی معلوم ہے. اللہ تعالیٰ کو اس کی جو ہے وہ کتنی مقدار اس کی ضروری تھی اللہ تعالیٰ کو یہ بھی معلوم ہے, اور انسانوں کے لیے کتنی ضرورت اس کی ہے جب تک یہ دنیا قائم رہے گی, اس کی ضروریات کے لیے اللہ تعالیٰ کو یہ بھی معلوم ہے. تو یہ بات جو ہے یہاں پہ اس میں کے اندر پیش کی گئی, اور ہم جانتے ہیں کہ جو بھی انسان کی ضروریات ہیں وہ آج کس طریقے سے زمین سے جو ہے وہ پوری ہو رہی ہیں, زمین کے اندر رکھی ہوئی چیزوں سے پوری ہو رہی ہیں. پھر تیسرے سے اندر توحید پر انفسی دلائل ہے, اور انفسی دلائل کا مطلب یہ ہے کہ انسان کے اپنے نفس یا اس کی جو باڈی ہے, ہیومن باڈی ہے, اس کے اندر سے جو جو اندر جو موجود ہیں اللہ تعالیٰ کی قدرتیں اور کرشمے اور اللہ تعالیٰ کی صنائیاں جو موجود ہیں, اس کے حوالے سے جو ہے وہ دلائل موجود ہیں. مثلا یہ کہ انسان کو بتایا گیا کہ انسان کی تخلیق جو ہے وہ بالکل گارے سے, کھنکھناتی ہوئی سوکھی مٹی سے جو ہے وہ کی گئی ہے, اور پھر یہ فرمایا گیا, یہ بھی ایک وجود سے, انسان کے وجود سے دلیل ہے. کسی نے آج تک اور دعویٰ نہیں کیا کہ اس نے انسان کو پیدا کیا ہے, لیکن اللہ تعالیٰ فرما رہا ہے کہ اس نے انسان کو جو ہے وہ پیدا کیا ہے. پھر انسانوں اور جنوں کو آزادی کا اختیار دیا ہے, دونوں جو مخلوق ہیں جن کو پیدا کر کے, تو یہ پھر جو ہے یہ بھی ایک حقیقت کے طور پر انسانوں کو بتایا گیا کہ یہ صاحب اختیار مخلوق ہیں, چاہیں تو یہ جو ہے اپنے اختیار کو استعمال کرتے ہوئے اللہ تعالیٰ کو مانیں, اور چاہے تو نہ مانیں, اور ان دونوں کے نتائج جو ہے ان کے ذمہ دار وہ خود وہ شخص ہوگا. اور یہ ظاہر ہے, اس کے اوپر بھی دلیل ہے جو آخرت کی بھی دلیل ہے, مواد کی بھی دلیل ہے, کہ جو ہے جو ماں نہیں مانے گا تو بہرحال اس کو جو ہے اس کا حساب دینا پڑے گا, اور جو مانے گا تو پھر اللہ تعالیٰ ان کو کس طریقے سے جزا فرمائے گا. اس کے بعد پھر کس سے آدم و ابلیس اور مار کے خیر و شر کو بیان کیا گیا ہے, اور پھر ان کی خیر و شر کی جزا و سزا کا بھی جو ہے بیان کیا گیا ہے. کس سے آدم و ابلیس کافی تفصیل سے جہاں بیان کیا گیا ہے, اور یہاں پہ دراصل اس قصے کی خاص بات یہ ہے کہ یہاں پہ اس موقع پہ حضرت آدم علیہ السلام کی فضیلت کی اصل بنیاد بتائی گئی ہے, کہ اس کی اصل بنیاد کیا ہے, اور وہ ہے روح ربانی. اللہ تعالیٰ نے ارشاد فرمایا کہ جب میں اس کو فرشتوں کا کہا بیفور ٹائم, جب اس کو سجدہ کرنے کا حکم دیا, تو پہلے سے بتایا کہ جب میں اس کو بنا لوں اس پتلے کو, اور پھر اس میں میں اپنی روح پھونک دوں, تو پھر تم سب سجدے میں جو ہے اس کو سجدہ کرنا. تو یہ اللہ تعالیٰ نے ارشاد فرمایا ہے, یہ جو ہے اسی طریقے سے. تو اب یہ جو اس میں سے اللہ نے اپنی ونفخت فیہ من روحی, اور جب میں اس میں روح پھونک اپنی طرف سے جو روح پھونکی ہے, یہ جو روح ہے اس کا تعلق بھی جو ہے اللہ تعالیٰ کی اسے ہے, اپنی قدرت کاملہ سے ہے, اور اپنی جو ہے اللہ تعالیٰ کی قدرت سے جو اللہ تعالیٰ نے انسان کے اندر یہ روح رکھ دی ہے, اس کی بنیاد پہ انسان کو جو فضیلت ہوئی ہے, اسی ہی کی وجہ سے پھر شیطان جو ہے حسد کی آگ میں جل اٹھا. اور پھر اسی کی وجہ سے اس نے مزید پھر جو ہے وہ اللہ تعالیٰ سے جو ہے وہ آرگیومنٹ کیا, بحث کی, کہ میں جو ہے وہ اللہ تعالیٰ نے اس کو راندہ درگاہ قرار دے دیا, اور پھر اس نے کہا کہ میں تمہارے بندوں کو, تیرے بندوں کو میں ہمیشہ جو ہے وہ آگ کی طرف بلاتا رہوں گا, اور آگ کو میں جو ہے ان سے بھر دوں گا. تو اللہ تعالیٰ نے پھر ارشاد فرمایا کہ جو میرے بندے ہیں ان پہ تیرا کوئی اختیار نہیں ہوگا, وہ جو ہے تو جو ہمیشہ تجھے دھتکارتے رہیں گے. اس کے بعد پھر جزا و چوتھے حصے کے اندر جزا و سزا پر تاریخی دلائل, اس سے پہلے آفاقی دلائل, پھر انفسی دلائل, اور پھر اب تاریخی دلائل. تاریخی دلائل وہ یہ کہ اس وقت تک جب یہ قرآن نازل ہوا, اس وقت تک کی جو تاریخ تھی اس سے جو ہے وہ مثال لائی گئی ہے, اور اسی مثالوں کے اندر یہ جس کا ذکر ابھی ہوا, اصحاب الحجر کا, قوم لوط کا, اصحاب الایکا کی ہلاکت کا بیان جو ہے وہ یہاں پہ بیان کیا گیا ہے, کہ کس طریقے سے اللہ تعالیٰ نے ان قوموں کو تکذیب کی بدولت نہ ماننے پر کس طریقے سے اللہ تعالیٰ نے ان کو پکڑ لیا اور ہلاک کر ڈالا. तो ये एक जो है सबक है कि अगर जो कौम भी अल्लाह ताला की तकजीब करेगी ना मानेगी तो उनको जो अल्लाह ताला मिटा डालेगा। तो इस तरीके से ये दलाल लाए गए हैं कि तुम भी कुफर कुफार मक्का को कुरैश मक्का को कहा गया कि तुम भी जो है तुम अगर अल्लाह के रसूल को इसको ऊपर ईमान दावत पे नहीं लाओगे तो तुम्हारा जो अंजाम भी है वो इनसे मुख्तलिफ नहीं होगा। फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को पांचवें हिस्से के अंदर आखिरी हिस्से में मुश्किल हालात में तसली दी गई और सब्र करने की हिदायत दी गई और फिर साथ साथ जो है दावत तबलीग के जो जो कुछ आदाब थे वो भी बताए गए इसके अंदर। इसके अलावा फिर एक यहाँ पे बात बताई गई है कि जो बंदे के असल मकसूद है वो अल्लाह ताला की जात है, यानी अल्लाह ताला जो है वो इंसान की जिंदगी के अंदर किसी भी इंसान बशर और इंसान की जिंदगी सबसे ज्यादा अहम चीज जो है वो खुद अल्लाह ताला की जात है। ये अल्लाह ताला तक पहुंचना, उसका कुर्ब, उसका दीदार, उसकी रहमत और मोहब्बत, इस दुनिया में अल्लाह की रजा का राह अख्तियार करना जो उस तक ले जाने वाला हो, यही बंदे का मकसूद और अल्लाह ताला जो उसके मकसूद हो जिंदगी का मकसूद होना चाहिए कि वो अल्लाह ताला तक जो है वो पहुंच सके और अल्लाह ताला को राजी कर सके। ये बहुत ही अहम बात जो है वो बताई गई है। इसके बाद सूरह फिर नहल जो है वो शुरू होती है। सूरह नहल नस्तन तवील एक आयत है और दलाइल के जो जमानत दोनों का, जैसे मैंने पहले कहा कि एक ही है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो है वो तकरीबन 12 नबवी में के अंदर ये दोनों सूरतें कमोबेश एक ही उसमें हुई है, लेकिन आर्गुमेंट में या दलाइल में या उसलूब के अंदर थोड़ा सा फर्क है इसके अंदर। इसमें जैसे पिछली आयत के अंदर वो अनफोसी आफाकी और तारीखी दलाइल थे, तो यहाँ पे जो है अल्लाह ताला की तज़कीर की गई है, अल्लाह ताला की नेमतों से की गई है जो है ये। इसीलिए इस सूरत का एक नाम सूरह नाम भी है। इसका मतलब है कि वो सूरत जिसमें कसरत के साथ अल्लाह ताला की नेमतों का जिक्र हुआ है। तो इस हवाले से जो है फिर इस सूरत को कहा जाता है कि इसमें अल्लाह की तज़कीर बे आला इल्ला, बे आला आला जो है नेमतों को कहा जाता है, अल्लाह बे आला इल्ला अल्लाह ताला की नेमतों के हवाले से जो है अल्लाह की तज़कीर इस सूरत का सबसे नुमाया वस्फ है। इन्हीं नेमतों के हवाले से ईमान लाने, फिर तौहीद को अपनाने, उस पर कायम रहने, जजा और सजा और उसके अहकाम पर कारबंद रहने का जो सबसे नुमाया जो है सबक है वो इस सूरत के अंदर हमें जो है वो मिलता है। इस सूरत के अंदर भी हमें जो है वो शिर्क का को रिफ्यूट किया गया, उसका अबताल किया गया, तौहीद को अपनाने की जो है वो दावत दी गई है, और फिर जो है जो रसूल जो अंबिया अलैहि सलाम की दावत लेके आते हैं उनको ना मानने, उनको जो है वो इनकार करने पर जो नताइज की भी धमकी दी गई है कि देखो ये इनकार जो है ये खाली खुली इनकार नहीं है बल्कि इसके साथ इसके अवाकिब और इसके नताइज भी हैं और वो भी तुम्हें जो है भुगतना होंगे अगर तुमने इनकार किया इसको। तो फिर इसके अंदर भी जैसे मुसलमान मजलूम मुसलमानों को फिर जो है और जो जिनके ऊपर मक्का के अंदर बहुत शदीद जुल्म हो रहा था तो उनको फिर मुसलमानों को उनको हिजरत की तरगीब भी दी गई है और फिर हिजरत की जो इसके अंदर फजीलत भी बयान की गई है कि अल्लाह ताला के यहाँ बहुत ज्यादा फजीलत है, लेकिन साथ ये बात भी फरमाई है कि हिजरत की बहुत ज्यादा फजीलत है अल्लाह ताला के रास्ते में हिजरत करने की, लेकिन अगर जो आखरत का जो जो मकाम है या जो आखरत में जो अल्लाह ताला ने अजर तैयार कर रखा है वो इससे भी कहीं ज्यादा है। तौहीद के दलायल जो है वो दिए गए हैं, पहले खल्क पर दिए गए कि किस तरीके से खल्क से मुराद है कि किस तरीके से अल्लाह ताला ने इस कायनात और इसके अंदर बहुत सारी चीजों को खल्क किया है, जैसे जमीन और आसमान को, फिर इंसान को देखें तो किस तरीके से उसने नुतफे से उसको पैदा किया। अब जाहिर है पहले से पहले जो बात थी वो ये थी कि किस तरीके से इंसान को पहली दफा खल किया, पैदा किया मिट्टी से और गारे से, और फिर किस तरीके से अल्लाह ताला ने उसकी नस्ल चलाई आगे, और इंसान जब पैदा होता है तो एक बूंद पानी से नुतफे से जो है वो सेमिनल फ्लूइड से एक जो है उससे वो पैदा होता है, और फिर फरमाया कि किस तरीके से मवेशियों को अल्लाह ताला ने खल किया जिससे तुम फायदा उठाते हो, फिर उनमें से कुछ का जिक्र आगे फिर किया गया है कि किस तरीके से अल्लाह ताला ने खच्चरों को और गधों को और घोड़ों को जो है तख्लीक किया है जिससे तुम बहुत ज्यादा जो है फायदे उठाते हो, सवारी के लिए, माल बरदारी के लिए भी जो है उसके काम में लेके आते हो, फिर किस तरीके से अल्लाह ताला ने जो है वो साए बनाए हैं इस दुनिया के अंदर, और सायों के अंदर जो है वो ठंडक रखी है, पहाड़ों में जो है पनाह गाहें बनाई हैं। फिर फरमाया कि इस तरीके से इन सब चीजों के ऊपर गौर करो कि ये सारी चीजें इंसान के बरतने की हैं और इंसान इनसे फायदा उठा सकता है, मुतमत्ते हो सकता है, और अल्लाह ताला ने इनको एक मकसद के लिए जो है वो खल किया है। तुम देखो ये सारी चीजें जो आज इस तरीके से मौजूद हैं ये बेमकसद नहीं है, इनके पीछे एक बड़ा इंटेलिजेंट डिजाइन मौजूद है, और वो इंटेलिजेंट डिजाइन जो अल्लाह ताला ने उसको तख्लीक किया है, फिर अल्लाह ताला को खालिक मानकर उसका मुती और फरमाबरदार बनकर जिंदगी उसी के मुताबिक जैसे उसके रसूल ने, जैसे उसके जो है नुमाइंदे ने, जैसे उसने ये भेजे हैं जो जो पैगामात, उस उनको मानकर तुम फिर उसी तरीके से जो है वो जिंदगी गुजारो। ये अल्लाह ताला का जो है यहाँ पे इस तरीके से ये दलाइल जो है तौहीद के ऊपर लाए गए। फिर तौहीद खल्क के अलावा जो है दूसरे तो दिए, मसलन रबूबियत का जो लफ्ज हम बार बार जो है बुलाते हैं, तौहीद रबूबियत पर भी दलाइल। और रबूबियत का मतलब ये है कि किस तरीके से अल्लाह ताला ने इस कायनात में जो है वो इंसानी जिंदगी न सिर्फ बल्कि तमाम दूसरी चीजों को भी, उनको जो है उनकी जरूरियात को पूरा करता है और उनको जो है वो उनकी जरूरियात न सिर्फ जानता है बल्कि पूरा भी करता है। और फिर किस तरह इंसानी जिंदगी के लिए जमीन के ऊपर इंसान की बका के लिए किस कैसे कैसे इंतजाम किए हैं, ये भी जो है वो अल्लाह ताला ही ने किया है। और इन चीजों के अंदर इंसान के लिए उसने कितनी देखें कि तनवो और डाइवर्सिटी रखी है चीजों के अंदर। मसलन जब इंसान जब उसके लिए प्रोड्यूस को देख लेंगे, तरह तरह की जो है उसके लिए प्रोड्यूस और उसके लिए जो है पैदावार तरह तरह की जो है मुजस्सर है, अगर वो एक ना खाना चाहे तो दूसरी और तीसरी और कितनी तरीके की। और फलों को देख लेंगे कितनी तरीके के फल पैदा किए हैं और फलों में कितने जो है किस तरह के मुख्तलिफ जायके पैदा किए हैं, किसी को कोई जायका पसंद होता है और किसी को कोई जायका पसंद होता है। तो ये जो तनवो है और ये इख्तलाफ है जो इनके जायकों का, तो ये सारे का सारा अल्लाह ताला ने खुद बड़े बा मकसद तरीके से इन्हें पर्पसफुली जो है इनको अल्लाह ताला ने रखा है। फिर अल्लाह ताला ने तौहीद रबूबियत पर इसमें भी दलायल है कि किस तरीके से बारिश होती है, तो बारिश के बाद जो है वो जिंदगी एक जो है वो जाग उठती है, जो है उसको जमीन को और उसकी अंदर जो चीजों को जो पड़ी है खामोश पड़ी थी और मौत की सूरत के अंदर में पड़ी थी, उनको जो है किस तरीके से जिंदगी मिल जाती है और जाग उठती है। तो ये भी अल्लाह ताला की रबूबियत का दलील भी है, अल्लाह ताला ने जो आखरत कायम करनी है, मौत कायम करना है, उसकी दलील भी है कि अल्लाह ताला सारी जो है वो मरी हुई चीजों को जो है दोबारा जिंदगी बख्श सकता है और बख्श बख्श उस इस पे कादिर है वो। फिर अल्लाह ताला ने इस पे गौर की दावत दी है कि तुम जरा गौर करो, ये जो जानवर अल्लाह ताला ने पैदा किए हैं उनके पेटों के अंदर किस तरीके में जो है एक तरफ तो गोबर मौजूद है और फिर दूसरी तरफ खून मौजूद है, और उनके दरमियान से वहीं से अल्लाह ताला ने इंतहाई उम्दा और लजीज मशरूब दूध की सूरत के अंदर जो वो पैदा किया है। और ये दूध कहाँ से और कैसे और कहाँ पैदा होता है, तो किस तरीके से ये हकीकत जो है बहुत नुमाया तौर पर, वाज़ह तौर पर, बड़ी क्लियरली अनएम्बिगुअसली जो है ये बता दी गई है 1500 साल पहले कि ये जो है अल्लाह ताला ने इसको पैदा किया है और यहाँ से पैदा किया है। और ये अल्लाह ताला ने एक तैयब और पाक जो है दो चीजें हैं जो तैयब और पाक नहीं है, लेकिन उनके दरमियान से एक तैयब और पाक चीज को कशीद किया है और इंसानों के इस्तेमाल के लिए, इंसानों को फायदे के लिए जो है वो जो है उससे फायदा उठा सकते हैं। अल्लाह ताला की ये कुदरत का भी जो दलील है, अल्लाह ताला की रबूबियत की भी दलील है। शहद की मक्खी के बारे में जो है वो है कि किस तरीके से अल्लाह ताला ने उसको हुक्म दिया है कि वो फलों का रस चूसे और फिर उसे शहद बनाए, और फिर शहद में भी एक खास उसको जो है अल्लाह ताला ने जो है वो प्रोसीजर है, फिनोमेना है जो अल्लाह ताला ने उसको अता किया है, उससे जो है फलों को रस को गुजारे और उसके नतीजे में बड़ा जो है वो जो ऐसी एक जो प्रोडक्ट पैदा होगी शहद, जिसके अंदर अल्लाह ताला ने फिर शिफा रखी है। तो ये अल्लाह ताला की दानाई का भी जो है और हिकमत का भी मंजर है और अल्लाह ताला की रबूबियत का भी मंजर है। साथ साथ यहाँ पे जिमनी तौर पे ये बात जो है ये भी याद रहे कि अल्लाह ताला ने जहाँ पे, यानी ये दूसरा एक जो है इल्मी और साइंसी एजाज यहाँ पे बयान हुआ है कि जिस तरीके से अल्लाह ताला ने ये एक तो ये खुद इटसेल्फ जो है फिनोमेना जो है एजाज है कि किस तरीके से अल्लाह ताला ने इसको जो है वो खुद अपनी कुदरत से इसको जो है हुक्म दिया है। और फिर जहाँ पे हुक्म दिया शहद की मक्खी को, तो उसके अंदर एक जो है वो साइंसी एजाज ये है कि जो लफ्ज इस्तेमाल हुआ है تو تین مرتبہ یہ لفظ جو استعمال ہوا ہے کلی فصلوں کی اور اس طریقے سے یہ فیمنن کسی کے میں استعمال ہوا ہے, تو شہد کی مکھی یا شہد کے چھتے کے اندر تو میل اور فیمیل جو ہے وہ دونوں ہوتے موجود ہوتے ہیں, لیکن یہاں پہ جو 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 اصطلاح استعمال ہوئی ہے وہ خاص طور پر فیمنن کی جو ہے استعمال ہوئی, کہ اللہ تعالیٰ نے فیمیل جو ہے جو بی ہے اس کو یہ حکم دیا ہے کہ وہ چلے راستوں کے اوپر اور وہ رس اکٹھا کرے اور پھر وہ رس اسے جو ہے شہد بنائے. تو یہ جو جو ہوا ہے تو ہمیں ابھی 20ویں صدی کے وسط میں جا کر کے بعد وسط کے بعد سے ہمیں یہ معلوم ہوا کہ جو دراصل جو شہد کی مکھی کا پوری جو جو ہمیں جو سائنس ہے جب ہمیں معلوم ہوئی تب ہمیں پتہ چلا کہ یہ دراصل جو فیمیل ہوتی ہے وہی ہوتی ہے جو شہد جو ہے وہ اکٹھا کرتی ہے اور پھر شہد کو جو ہے وہ پھولوں کو رس کرتی ہے پھر شہد بناتی ہے اور یہ سارے کا سارا کام جو ہے یہ شہد کی مکھی جو فیمیل ہوتی ہے اس کا ہی جو ہے, اور میل جو ہوتے ہیں جو ہے ان میں سے کسی کا یہ کام نہیں ہوتا بلکہ میل کا کام جو ہے وہ دوسرے کام ہوتے ہیں, وہ ڈیفینس ہے جو ہے اور پھر جو ہے وہ بنانا ہوتا ہے اس کو چھتے کو بنانا ہوتا ہے, یہ اس کے اندر بھی بہت ساری یہ بچوں کی وہ دوسری ہوتی ہے جو ہے وہ بچوں کے لیے کیئر اور یہ بہت سارے دوسرے انتظامات ایسے ہوتے ہیں جو جو ہے وہ میل کے لیے ہوتے ہیں, لیکن یہ کام جو ہے یہ شہد کا جو پھر شہد کے چھتے کے اندر خود جو اس کا ڈیزائن ہے جو ہیگزاگونل جو ہے جو گھر بنائے گئے ہیں جو اس کی انجینئرنگ ڈیزائن ہے پھر جو شہد کی کلیکشن ہے اور شہد کے چھتے کا مجموعی نظام ہے یہ اللہ تعالیٰ کی قدرت کاملہ کا ایک حیرت انگیز کرشمہ ہے اگر ہم تھوڑی سی اس کے اندر غور کریں, اور تبھی یہ اس کا جو ہے ذکر اس طور پہ جو ہے وہ کیا گیا ہے, یہ اللہ تعالیٰ کی قدرت اس کی دانائی اور حکمت اور اس کی ربوبیت کا جو ہے نظر ہے. اہل قریش کو پھر اہل قریش کے جو منفی اوصاف ہیں اوصاف بیان کیے گئے ہیں کہ کس طریقے سے یہ نہ صرف شرک کرتے ہیں بلکہ شرک پہ جو ہے جواز بھی لے کے آتے ہیں اور کہتے ہیں کہ اللہ کی مرضی اگر دیکھو نہ ہوتی تو ہم کیوں ان بتوں کی عبادت کرتے, تو یہ جو ہے اس طریقے سے ان پہ جو ہے ایک فرد جرم بھی یاد کی گئی ہے کہ یہ بڑی الٹی قسم کی جو ہے یہ ان کی منطق ہے جو یہ لے کے جو آتے ہیں, جو خود بعد اللہ شریک ہے وہ کیسے یہ حکم دے گا, اس کی کیسے یہ مرضی ہوگی کہ لوگ جو ہے وہ بتوں کی جو ہے عبادت کریں. توحید کی تکمیل کے بارے میں جو ہے یہاں پہ ارشاد ہوا ہے کہ توحید کی تکمیل تبھی ہوگی کہ انسان جو ہے وہ طاغوت کا انکار کرے, اور طاغوت یہ ہے کہ اللہ تعالیٰ اور اس کے اور یہ جو پیغمبر جتنے آتے ہیں یہ دراصل اس لیے آتے ہیں کہ انسانوں کو انسانوں کی غلامی سے انسانوں کے نظام سے اللہ تعالیٰ کی غلامی کے اندر اللہ تعالیٰ کے نظام کے اندر لے کے آئیں, یہ جو ہے طاغوت کا انکار ہے. تو یہ جو ہے اس کی تکمیل تبھی ہوگی جب تمام لوگ اللہ تعالیٰ کی عبادت کے اندر بندگی کے اندر آ جائیں گے اور اللہ تعالیٰ کے نظام کے اندر جو آ جائیں گے. انکار آخرت کی تردید جو ہے وہ پھر سے کی گئی ہے کہ جو ہے مرنے والے دوبارہ زندہ نہ ہوں گے, جو ہے یعنی اس بات پہ کہ وہ جب کہتے ہیں کہ مرنے والے دوبارہ زندہ نہ ہوں گے یہ اس پہ یعنی یہ کفار مکہ کا وہ تھا, اس پہ جو ہے وہ تردید کی گئی ہے کہ ڈیفینیٹلی یقینی طور پر یہ ہوگا اور اللہ تعالیٰ ہر قوم سے پھر اس دن ایک ہر قوم میں سے ہر امت میں سے ایک گواہ اٹھائے گا, اور نبی اکرم صلی اللہ علیہ وسلم کو فرمایا کہ آپ اس امت کے درمیان جو ہے وہ گواہ جو ہے ہوں گے. پھر اس کے مقابلے میں نبی اکرم صلی اللہ علیہ وسلم اور آپ کے صحابہ رضوان اللہ اجمعین کے اوصاف بیان کی گئے ہیں, انہیں متقین کے القاب سے نوازا گیا ہے اور کہ وہ جنتوں میں ہوں گے, اور ہجرت پھر آخر میں ہجرت مدینہ کی بشارت دی گئی ہے اور ہجرت کی جو ہے فضیلت بھی بتائی گئی ہے, اور بتایا گیا ہے کہ یہ جو نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھی ہیں ہجرت کے بعد پھر جہاد صبر و استقامت اور اس پر جو ہے کی وجہ سے جب قائم رہیں گے تو اللہ تعالیٰ ان پر رحمت اور اپنی مغفرت جو ہے وہ عطا فرمائے گا. یہاں پہ سورہ نحل کے مضامین بھی ختم ہوتے ہیں, تو انشاءاللہ تعالیٰ کل ہم 15ویں پارے کے اندر سورہ بنی اسرائیل اور سورہ کاف کے مضامین کا جائزہ لیں گے. وآخر دعوانا الحمدللہ رب العالمین, جزاکم اللہ.